रूथ एक अध्याय प्रभु इच्छामा हामीले हिजो दुईवटा क्लासहरूमा रूथको पुस्तकबाट एकदेखि पाँचको खण्डहरूबाट हेरेका थियौँ अनि केही कुराहरू सम्झना गरौँ। रूथको पुस्तकको घटना चाहिँ न्यायकर्ताहरूले न्याय गरेको दिनहरूमा घटेको थियो, अर्थात् यस्तो दिन जुन चाहिँ यस्तो समय थियो जुन चाहिँ आत्मिक रूपमा अन्धकार थियो। मानिसहरूलाई आफूलाई जे ठिक लाग्छ त्यही गर्थे अनि उनीहरूले जब विश्राम पाउँथे तब परमेश्वरको दृष्टिमा जे खराबी छ त्यही गर्थे उनीहरूले। अनि त्यही कारणले उनीहरूको अनाज्ञाकारिताको कारणले परमेश्वरले त्यस ठाउँमा अनिकाल पठाउनु भयो उनीहरूलाई सिकाउनलाई, उनीहरूलाई उनीहरूको आँखाहरू खुलोस् भनेर। त्यस्तै परमेश्वरले पनि हाम्रो जीवनमा कतिपटक त्यस्तो हुन दिनुहुन्छ जब हामी आत्मिक रूपमा निधाएको हुन्छौँ, आत्मिक रूपमा बिमारी हुन्छौँ, तर जहिले पनि परमेश्वरले हामीलाई सुधार गर्न त्यसो गर्नुहुन्छ। अनि यो समयमा चाहिँ त्यो ठाउँमा बेथलेहेम यहुदामा एलिमेलेक भन्ने एकजना मानिस थियो जसको नामको अर्थ हो परमेश्वर मेरो राजा हुनुहुन्छ, तर उसको अभ्यास चाहिँ मेरो राजा म नै हुँ भन्ने खालको उसको काम हामी देख्दछौँ। अनि उसको श्रीमतीको नाम नाओमी जसको अर्थ मनोहर हो, उनीहरू चाहिँ मोआब देशमा परदेशी भएर बस्न गए। जब हाम्रो विश्वासको जाँच हुन्छ, जब हाम्रो जीवनमा समस्याहरू आउँछ, तब हामी चाहिँ ख्रिस्टमा रहिरहनुपर्छ। हामीहरू संसारमा गयौँ भने त्यसको फल त्यसको नतिजा ठिक हुँदैन। अनि उनीहरूले आफ्नो परिवारै लिएर जान्छ, छोराहरू पनि महलोन र किल्लियोन, अनि उनीहरूले त्यहाँ गएर मोआबी स्त्रीहरू विवाह गर्छन्। अलगपन्थाको शिक्षाहरूबाट उनीहरू पर छन्, उनीहरूलाई त्यो वास्ता छैन। त्यसैले परमेश्वरले एलिमेलेकलाई चाहिँ उहाँले जसरी भन्नुभएको थियो त्यसै गरी एलिमेलेकले मृत्यु रोज्छन् र परमेश्वरले त्यो हुन दिनुहुन्छ। त्यसपछि उनीहरू 10 वर्ष रहन्छन् त्यहाँ, महलोन र किल्लियोन अझै पनि फर्कँदैन, नाओमी पनि फर्कँदैन। त्यसपछि महलोन र किल्लियोनको पनि मृत्यु हुन्छ अनि त्यसपछि त्यहाँ चाहिँ अब 3 विधवाहरू बाँकी रहन्छन्, नाओमी, रुथ र ओर्पा। अब के हुन्छ त्यो चाहिँ हामी 6 हेर्नेछौँ। पहिला हामी प्रार्थना गरेर प्रभुसँग सहायता मागौँ। प्यारो मुक्तिदाता, हाम्रो स्वर्गमा हुनुहुने जीवित र सत्य परमेश्वर बुवा, तपाईँको सामु हामी आउँदछौँ अनि पवित्र शास्त्रहरू जसले हामी खोल्दछौँ हामीलाई सहायता गर्नुहोस् प्रभु, यहाँबाट सिक्नलाई अनि हाम्रो जीवनमा भएको कमजोरीहरूमा तपाईँतर्फ हामी फर्कन सकौँ अनि तपाईँसँग हामी हिँड्न सकौँ। अनि यी व्यक्तिहरूको जीवनबाट हामीलाई सिकाइदिनुहोस् प्रभु, अनि हाम्रो उदाहरणलाई यहाँ लेखेका हुन् भनेर तपाईँले भन्नुभएको छ अनि हामी यी कुराहरूबाट सिक्न सकौँ, हामीलाई सिकाउनुहोस् पिता। अनि प्रार्थना गर्छु एक एक जो यहाँ हुनुहुन्छ उहाँहरूको हृदयहरू तपाईँ जान्नुहुन्छ, तपाईँको वचनको पानीले उहाँको हृदयको बगैँचाहरू भिजाइदिनुहोस्, सिँचिदिनुहोस् ताकि त्यहाँबाट तपाईँको निम्ति आत्माको फल फल्न सकोस् पिता। अनि हाम्रो नानीहरू, हाम्रो परिवारहरू हामी होसियार भएर बढ्न सकौँ अनि संसारबाट अलग रहँदै तपाईँको महिमाको लागि हाम्रो नानीहरूलाई अनि हाम्रो परिवारलाई डोर्याउन सकौँ पिता। एलिमेलेक जस्तो होइन तर नुह र अब्राहम जस्तो, जसले आफ्नो परिवारलाई तपाईँतर्फ डोर्याए, धार्मिकतामा हिँड्न सिकाए पिता, हामी पनि यस्तै बुवामहरू बन्न चाहन्छौँ। धन्यवाद प्रभु जे शिक्षाहरू दिनुभएको छ यी सबैको लागि अनि हामी बाँकीको अध्ययनको लागि तपाईँमा भरोसा गर्छौँ र प्रार्थना गर्छौँ हाम्रो मुक्तिदाता प्रभु येशूको नाममा, आमेन। अब हामी 6 पहिला सरस्वती हेर्दै जाउँ, 14 तब तिनी आफ्ना दुई बुहारीहरूसित मोआब देशबाट फर्कन उठिन्, किनभने परमप्रभुले आफ्ना मानिसहरूलाई खानेकुरा दिएर उनीहरूको सुधी लिनुभएको छ भनी तिनले मोआब देशमा सुनेकी थिइन्। यसकारण जहाँ तिनी बसेकी थिइन् त्यस ठाउँबाट तिनी निस्किन् र तिनीसित तिनका दुई बुहारीहरू पनि निस्के अनि उनीहरू यहुदा देशमा फर्कन आफ्नो बाटो लागे। अनि नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, तिमीहरू हरेक आफ्नी आमाको घरमा फर्केर जाओ, परमप्रभुले तिमीहरूसँग दयाको व्यवहार गरून् जसरी तिमीहरूले यी मरेकाहरूसँग र मसँग गरेका छौ। परमप्रभुले तिमीहरूलाई प्रदान गरून् कि तिमीहरू हरेकले आ आफ्ना पतिको घरमा विश्राम पाओ, तब तिनले तिनीहरूलाई चुम्बन गरिन् अनि तिनीहरू आफ्नो स्वर उचालेर रोए अनि तिनीहरूले तिनलाई भने निश्चय हामी तपाईँसँग तपाईँका मानिसहरूसँग फर्कनेछौँ। तब नाओमीले भनिन् मेरा छोरीहरू हो फर्क तिमीहरू किन मसँग जान्छौ के मेरो गर्भमा तिमीहरूका पति हुनलाई अझ पनि छोराहरू छन् र मेरा छोरीहरू हो फर्क तिमीहरू आफ्नो बाटो लाग किनभने पति पाउनलाई म अति बुढी भएकी छु यदि मैले भने रे मेरो आशा छ आज राति मैले कुनै पति पाएँ र छोराहरू जन्माए भने पनि के तिनीहरू ठुला नहुन्जेल तिमीहरू तिनीहरूलाई पर्खेर बस्ने थियौ त के तिनीहरूका निम्ति तिमीहरूले विवाह गर्नदेखि आफूलाई रोकेर राख्ने थियौ त हुँदैन मेरा छोरीहरू हो किनभने तिमीहरूका निम्ति मलाई अत्यन्त शोक छ किनकि परमप्रभुको हात मेरो विरोधमा उठेको छ। तब तिनीहरू आफ्नो स्वर उचालेर फेरि रोए अनि ओर्पाले आफ्नो सासूलाई बिदाको चुम्बन गरिन् तर रुथ चाहिँ तिनीसँगै टाँसिरहन्। यो खण्डबाट हामीले केही शिक्षाहरू सिक्नेछौँ। तर सबभन्दा पहिला एउटा कुरा विचार गरौँ। जब एलिमेलेकले आफ्नो परिवारलाई मोआबमा लाने निर्णय गरेको थियो तब नाओमीले के गरिरहेको थियो नाओमीले पक्कै पनि सहमति जनाइरहेको हामी देख्दछौँ। पत्नीहरू चाहिँ पतिको अधीनमा रहनु परमेश्वरको इच्छा हो। उनीहरू पतिको अधीनतामा उहाँहरूलाई दिनुपर्ने आदर दिँदै प्रेम गर्दै आफूलाई उहाँहरूको अधीनतामा सुम्पनु यो परमेश्वरको इच्छा हो। तर जहिले पनि पहिलो प्रेम र पहिलो आदर चाहिँ परमेश्वरलाई गरिनै पर्छ। परमेश्वरले ख्रिस्ट येशूले भन्नुभयो जसले मलाई भन्दा बेसी आफ्नो परिवारलाई प्रेम गर्छ त्यो मेरो योग्यको छैन। हो हामीले ठिक आदर गर्नुपर्छ तर जब परमेश्वरको विषयमा कुरा आउँछ जब त्यहाँ परमेश्वरमा बढ्ने कुरा आउँछ परमेश्वरको आज्ञा पालन गर्ने कुरा आउँछ जहिले पनि पहिलो प्रेम चाहिँ परमेश्वरलाई गर्नुपर्छ। जहिले पनि पहिलो इच्छा उहाँको खोज्नुपर्छ। अनि पतिलाई चाहिँ के गर्ने कसरी उनीहरूसँग व्यवहार गर्ने पहिलो पत्रुस तिन अध्यायको एक र दुई पद हामीहरू पहिलो पत्रुस तिन अध्यायको एक र दुई पद पहिलो पत्रुस तिन अध्यायको एक र दुई पदमा हुन्छ यहाँ लेखिएको छ यही प्रकारले हे पत्नीहरू हो तिमीहरू आफ्ना आफ्ना पतिका अधीनमा बस प्रभुको इच्छा यही हो अधीनमा बस्नु। दुई पद र कसै कसैले वचन पालन गर्दैनन् भने पनि भनेको कोही कोही पतिहरू होलान् जसले वचन पालन गरिरहेका छैनन् वचन पालन गर्दैनन् वा प्रभुलाई पाएको पनि छैन के गर्ने यहाँ भनेको छ र कसै कसैले वचन पालन गर्दैनन् भने पनि पत्नीहरूको चालचलनद्वारा अर्थात् तिमीहरूको डर सहितको पवित्र चालचलन देखेर उनीहरू बिना वचन नै जितिएका हुन्। उनीहरूलाई पति पत्नीहरूलाई भनेको छ पतिहरूलाई आफ्नो पवित्र चालचलन परमेश्वरको डर सहितको चालचलनबाट जित्न सकिन्छ। नाओमीले आफ्नो पतिलाई नम्रतापूर्वक सिकाउन सक्थ्यो यो बताउन सक्थ्यो आफ्नो श्रीमानसँग कुरा गर्न सक्थ्यो उसलाई अनुरोध गर्न सक्थ्यो हुँदैन हामी जानु हुँदैन हामी यहाँ रहनुपर्छ यो प्रभुको भूमि हो सोच्नुहोस् तपाईँले भनेर उसले भनेको भए सायद उसले एलिमेलेकलाई जित्न सक्थ्यो सायद नाओमीले आफ्नो पति गुमाउनु पर्थेन है। त्यसैले तपाईँहरूमध्ये कतिको श्रीमानहरू प्रभुलाई चिन्नु भएको छैन होला प्रभुको इच्छामा हुनुहुन्न होला अब तपाईँले के गर्ने अधिना बस्छ भन्नुभएको छ हो अधिना बस्नुपर्छ तर पहिलो प्रेम जहिले पनि प्रभुलाई गर्नुपर्छ तपाईँको निर्णयहरू जहिले पनि परमेश्वरलाई मनपर्दो हुनुपर्छ अनि त्यही तरिकाले आफ्नो श्रीमानलाई नम्रतापूर्वक बिन्ती र सल्लाहहरू दिँदै सहायता गर्नुपर्छ किनभने पत्नी चाहिँ पतिको सुहाउँदो सहयोगीको रूपमा सृष्टि गरिएको हो। नाओमी यो कुरामा होसियार थिएन अनि पतिले जता डोर्यायो ऊ चुपो लगाएर जाने खालको थियो उसले केही बताउनु पर्थ्यो केही बिन्ती गर्नु पर्थ्यो तर त्यसो गरेको छैन भने हामी देख्दछौँ। अब रुथको पुस्तकमा फर्क्यौँ त्यहाँ चाहिँ हामी छ पदमा देख्दछौँ अब नाओमी चाहिँ उसको पति पनि छैन उसको छोराहरू पनि छैन उसको दुईवटा बुहारीहरू छन् अनि यो तीन स्त्रीहरू तिनटै विधवाहरू भएका छन्। अब उनीहरू चाहिँ अब आफ्नो देशमा फर्कन उठ्छन् नाओमी चाहिँ अब ऊ फर्कन्छ है उसलाई फर्कन मन लाग्छ परमेश्वरले आफ्ना जनहरूलाई ताडना दिनुहुन्छ, तर जहिले पनि उनीहरूलाई पुनर्स्थापित गर्नलाई, उनीहरूलाई फर्काएर ल्याउनलाई, कहिले पनि परमेश्वरले आफ्ना जनहरूलाई चाहिँ छडी लगाएर जाऊ तिमी मेरो छोरा होइन भन्नुहुँदैन। कति बुवा मैले त्यसो भनेको सुनेको छु, आजदेखि त मेरो लागि मरिस। यो त शारीरिक कुरा हो, सांसारिक कुरा हो। हामीले पनि हाम्रो नानीहरूसँग त्यसरी कुरा गर्नु हुँदैन है, बेकार जन्मेको यो पनि भन्छ। यो त हाम्रो हृदयको पाप हामी देखेका छौँ। त्यो परमेश्वरले चाहिँ जब छडी लगाउनुहुन्छ, जब ताडना दिनुहुन्छ, उहाँले चाहिँ सुधार गर्न दिनुहुन्छ। त्यसरी जब ताडना खान्छौँ हामीले, जब हामीले छडी खान्छौँ, त्यो राम्रो कुरा होइन है, त्यो आनन्दको कुरा होइन, दुःखमय देखा पर्छ भनेको छ हिब्रू 12। यसो त्यहाँ पनि हेरौँ न, हिब्रू 12:11 पद। हिब्रू 12:11 त्यहाँ यस्तो लेखिएको छ, अनि कुनै पनि ताडना छडी लगाउने काम है, कुनै पनि ताडना अहिलेलाई आनन्दमय होइन तर दुःखमय नै देखा पर्छ। तरै पनि यस तालिमद्वारा, एउटै शब्द ताडनालाई यहाँ चाहिँ तालिम भनेको छ, त्यही शब्द, तरै पनि यस तालिमद्वारा अभ्यस्त भइसकेकाहरूका निम्ति यसले कहिले पछिबाट धार्मिकताको शान्तिमय फल दिनेछ। हिजो मैले छोरालाई छडी लगाउँदै थिएँ, 3 छडी, अनि ऊ रुयो, एकदम उसलाई दुख्यो। अनि उसले मैले सोधेँ, आश्रय तिमीलाई छडी खान मनपर्छ? उसले भने मन पर्दैन, रमाइलो लाग्छ, लाग्दैन, मलाई दुख्छ भने। अनि मैले भने अहिले त दुख्छ तिमीलाई, तर यो पछिबाट चाहिँ तिमी धन्यवादी हुनेछौ। अनि फेरि छडी लगाए। अनि प्रभुको तरिका त्यही हो, उहाँले चाहिँ हामीलाई धपाउनलाई वा लखेट्नलाई होइन, तर उहाँले हामीलाई प्राप्त गर्न चाहनुहुन्छ, फर्काएर ल्याउन चाहनुहुन्छ। त्यसैले ताडना अहिलेलाई आनन्दमय होइन, दुःखमय देखा पर्छ, तर यसले पछिबाट धार्मिकताको शान्तिमय फल दिन्छ भनेको छ। जब नाओमीले सुन्छ ए परमेश्वरले खानेकुरा दिनुभएछ, परमेश्वरले आफ्ना जनलाई खानालाई दिनुभएछ, अनि काल छैन रहेछ, अनि राम्रो कुरा, त्यहाँ के सुन्दैछ भने उनीहरूले खाना पाए भन्ने सुनेको मात्रै होइन, उसले भनेछ परमेश्वरले दिनुभयो, परमेश्वरले दिनुभयो। आज बिहान हामीले खाना खायौँ, हामीले किन धन्यवाद दिन्छौँ? किनभने प्रभुले दिनुभएको हो, परमेश्वरले दिनुभएको हो। यसैया 55:10 हेरौँ एकचोटि, यसैया 55:10 यशयाको पुस्तक 55:10 यहाँ लेखिएको छ, हुन्छ बाइबलमा हेरौँ, यशया 55:10, किनकि जसरी आकाशबाट पानी र हिउँ झर्छ त्यतैतिर फर्किँदैन, तर पृथ्वीले छर्नेलाई बिउ र खानेलाई रोटी देओस् भनेर त्यसलाई सिच्छ र त्यसलाई उब्जनी दिने र कोपिला हाल्ने तुल्याउँछ। त्यसैले परमेश्वरले चाहिँ यो सबै नियमहरू राखिदिनु भएको छ, अनि खानेकुराहरू यो गरोस् भनेर प्रभुले प्रकृतिमा नियमहरू दिनुभएको छ। अनि जे कुराहरू हामी खान पाउँछौँ, जे कुराहरू उब्जनी भएको छ, त्यो परमेश्वरबाटको। अर्को पद पनि हेरौँ, प्रेरित 17:24-25 प्रेरित 17:24-25 प्रेरित 17:24-25 पद यहाँ लेखिएको छ, परमेश्वर जसले यो संसार र यसमा भएका सारा थोकहरूलाई बनाउनु भयो, उहाँ चाहिँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको हुनाले हातले बनाएका मन्दिरहरूमा बस्नुहुन्न। 25 पद, न त उहाँले केही खाँचो परे झैँ गरी मानिसहरूका हातबाट सेवा नै लिनुहुन्छ, किनकि उहाँले पो सबैलाई जीवन सास र सब थोक दिनुहुन्छ। त्यसरी परमेश्वर हो जसले सबै थोक दिनुभएको छ। त्यसरी एउटा साँचो विश्वासीले भन्छ, मसँग जे जति छ यो परमेश्वरको। अब संसार चाहिँ धन्यवादी छैन, संसार धन्यवादी हुन सिकेको पनि छैन। जब कसैलाई भलाइ गरिन्छ प्राय कमैले धन्यवाद दिन्छन्, तर विश्वासीहरू चाहिँ धन्यवादी हुनुपर्छ परमेश्वरप्रति हामीले पाएको हरेक असल कुराहरूको लागि है। अनि हामीले भन्नुपर्छ जे हामीले पाएका छौँ यो परमेश्वरबाटको हो। अनि परमेश्वरले सबै मान्छेलाई दिनुभएको छ, सबै मान्छेले उहाँलाई पछ्याएका छैनन्, सबै मान्छेले शैतानलाई पछ्याएका छन्। मूर्ति पूजाद्वारा होस्, नास्तिकवादद्वारा होस्, आफ्नै विचारद्वारा होस्, कुनै धर्मद्वारा होस्, संसार चाहिँ यो शैतान चाहिँ यो संसारको शासक हो। तर विश्वासीले साँचो परमेश्वरलाई पाएको छ जसले सबै कुरा दिनुहुन्छ। रुथले यही सुन्छ, परमेश्वरले दिनुभएछ भन्ने कुरा सुन्छ। रुथको पुस्तकमा फर्क्यौँ त, अनि त्यहाँ हामी केही कुराहरू अब हेर्नेछौँ। परमेश्वरले खानेकुरा दिनुभयो भन्ने कुरा सुन्छिन्। छ पदमा फेरि पढौँ, रुथ 1:6, तब तिनी आफ्ना दुई बुहारीहरूसित मोआब देशबाट फर्कन उठिन्, किनभने परमप्रभुले आफ्ना मानिसहरूलाई खानेकुरा दिएर उनीहरूको सुधि लिनुभएको छ भने तिनले मोआब देशमा सुनेकी थिइन्। कसैले आएर बताएछ, रुथ के अरे माफ गर्नुहोस् नाओमी, परमेश्वर के अरे परमप्रभुले त खानेकुरा दिनुभएको छ अरे। जब यो कुरा सुन्छिन् नाओमी चाहिँ अब फर्कन तयार हुन्छन्। अब कसले भने त थाहा छैन हामीलाई, यहाँ नाम दिएको छैन, तर एउटा असल खबर चाहिँ उसलाई सुनाइएको छ। अनि एउटा व्यक्तिलाई फर्कनलाई सहायता गर्ने सबभन्दा पहिलो कुरा नै उसलाई सुनाउनु हो, असल खबर सुनाउनु। सुसमाचार जब हामी सुनाउँछौँ तब उनीहरूलाई चाहिँ परमेश्वरको निम्तो फर्केर आऊ, मौका आऊ भन्ने कुरा। अनि उसले यो कुरा सुन्छिन्, अनि त्यसपछि ऊ चाहिँ अब फर्कनलाई उठ्छिन्। अनि जब परमेश्वरका जनहरू जो पछि हटेका जनहरू छन् जब उनीहरू फर्कन्छन्, यो परमेश्वरलाई जहिले पनि यो कुराले प्रसन्न गराउँछ। उडाउ पुत्रको बारेमा विचार गर्नुहोस्, उडाउ पुत्रले चाहिँ आफ्नो बुवासँग सबै हकको सम्पत्ति मागेर ऊ चाहिँ टाढा देशमा जान्छ, सबै कुरा गुमाउँछ है। अनि ऊ एकदम तल झर्छ, उसले भन्छ मेरो बुवाको घरमा प्रशस्त खानेकुरा छन्, म फर्कन्छु। अनि जब फर्केर आउँछ वास्तवमा उसको बुवाले चाहिँ उसको बाटो हेरिरहेको हुन्छ, पर देख्छ आफ्नो छोरा आइरहेको। अनि के गर्छ, बुवा त कुद्देर जान्छ है। परमेश्वरको प्रेम के हो, जब उहाँका जनहरू उहाँका फर्केर आउँछन् यो कुराले उहाँलाई आनन्दित तुल्याउँछ है। त्यसैले तपाईँको जीवनमा केही कुराहरू छन् जसले तपाईँलाई प्रभुको आउनु रोकेको छ भने तुरुन्तै फर्किआउनुहोस्, उहाँ त स्वीकार गर्न तयार हुनुहुन्छ। अब नाओमीसँग उसको दुईवटा बुहारीहरू पनि जान्छन्। अहिलेसम्म ओर्पा र रुथ सँगै छ नाओमीसँगै, ओर्पा पनि फर्कन तयार छ, इच्छुक छ, रुथ पनि फर्कन इच्छुक छ, देखिन्छ त्यस्तै दुईजनै। अनि सात पद हेरौँ एकचोटि फेरि, यसकारण जहाँ तिनी बसेकी थिइन् मोआमा, त्यस ठाउँबाट तिनी निस्किन् र तिनीसित तिनका दुई बुहारीहरू पनि निस्के, अनि उनीहरू यहुदा देशमा फर्कन आफ्नो बाटो लागे। दुईटा बुहारीहरू पनि सँगसँगै गइरहेको छ। अनि यो आठ पददेखिको खण्डमा जब नाओमीको कुराहरू छ बुहारीहरूसँग उसले गरेको, मेरा छोरीहरू फर्केर जाओ, परमप्रभुले दयाको व्यवहार गरून्, मसँग राम्रो गर्यो अनि तिमीहरूले विश्राम पाओ, यी शब्दहरू राम्रो सुनिन्छ। अनि कति व्यक्तिहरूले कति विश्वासीले यो पढेर यस्तो भनेको सुनेको छु, ओहो कति राम्रो सासु, कति प्रेम गरेको आफ्नो बुहारीहरूलाई, छोरीहरू भनेको छ विश्राम पाओ भनेको छ, उनीहरूको कस्तो चिन्ता गरेको। तर ध्यान छ हेर्नुहोस् यहाँ, नाओमी त पछि हटेको विश्वासी हो। जब हामी पछि हट्छौँ हाम्रो कुराहरू मिठा सुने पनि वास्तवमा त्यसमा आत्मिक कुराहरू केही पनि हुँदैन। पछि हटेको विश्वासीले कस्तो कुरा गर्छ, नाओमी आफ्नो बुहारीलाई भन्नु पर्थ्यो आओ मसँग हिँड, हामी यहोवाको घरमा जाउँ होइन, त्यहाँ तिमीहरूले सत्य परमेश्वरलाई पाउन सक्छौ, यो मूर्ति पूजाको देशबाट अब हामी जाउँ भनेर उता उत्साहित हुनुपर्ने, उनीहरूलाई लिएर जानुपर्ने, तर भन्दैछ फर्केर जाऊ मुआमा फर्केर जाऊ, जहाँ गएर ऊ विधुवा भयो, जहाँ गएर उसको सबै कुरा गुमायो, जहाँ गएर उसको सबै आशिषहरू लुटियो, उसले भन्दैछ तिमीहरू त्यहीँ गएर त्यहीँ जाऊ, फर्केर जाऊ। चार चार पटक भन्छ फर्क फर्क, किन मलाई अचम्म लाग्छ, किन उसले चारचोटि फर्क भनेको, किन लान नखोजेको? सायद लिएर गयो भने सबैले भन्लान् ओहो हेर यिनीहरूले त मुआबी बिहे गरेछ, यो त खत्तम भएछ भन्लान् भनेर हो कि आफ्नो पाप लुकाउन खोजेको, थाहा छैन। तर नाओमीको मनसाय चाहिँ ठिक थिएन। पछि हटेको विश्वासीले कुनै पनि नयाँ व्यक्तिलाई प्रभुमा डोर्याउन सक्दैन। त्यसैले हामी जहिले पनि प्रभुमा बढिरहेको हुनुपर्छ, आत्मा जित्नलाई हामी उत्साहित हुनुपर्छ। के तपाईँ हुनुहुन्छ नयाँहरूलाई? आओ मसँगै जाउँ मण्डली, आओ हाम्रो सङ्गति हुँदैछ। तर नाओमीले भन्दैछ जाऊ तिमीहरू फेरि विवाह गर, त्यहाँ गएर तिमीहरू आफ्नो पतिको घरमा विश्राम पाऊ। विश्राम त पाउँदैन उनीहरूले, हो शरीरमा विश्राम पाउला तर आत्मामा विश्राम पाउँदैन, अनन्तताको विश्राम पाउन सक्दैन। किनभने मुहामा कस्तो पति पाउँछ होला उनीहरूले? मूर्ति पूजक, अनाज्ञाकारी, अधर्मी, परमेश्वरलाई नचिन्ने, होइन? अनि उनीहरू आफ्नो जीवनभरि नाश हुने थिए। नाओमीको यो गल्तीले गर्दाखेरि ओर्पा फर्कियो। हुन त ओर्पाको आफ्नो व्यक्तिगत निर्णय हो, तर नाओमीले उसलाई उत्साह दिनु पर्थ्यो तर दिएन। चार चार पटक उसले फर्क भने, आठ पदमा, एघार पदमा, बाह्र पदमा, अनि फेरि पछि पन्ध्र पदमा। कसरी उनीहरूले आशिष पाउन सक्थे? नौ पद हेरौँ, आठ पद हेरौँ, आठ आठ नौ। अनि नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, तिमीहरू हरेक आ आफ्नी आमाको घरमा फर्केर जाओ, परम प्रभुले तिमीहरूसँग दयाको व्यवहार गरून्। अब प्रभुले कसरी गर्न सक्नुहुन्छ मुआबमा, होइन? उनी ऊ आफैलाई पनि प्रभुले दया व्यवहार गर्न सक्नु भएन जब ऊ मुआबमा थियो, प्रतिज्ञाको भूमिबाट बाहिर थियो, बलिदानहरूभन्दा पर थियो, चाडहरूभन्दा पर थियो, उपासनाहरूभन्दा पर थियो। दस वर्षसम्म यो भोगेर पनि अन्तिममा भन्दैछ जाऊ फर्केर, अनि प्रभुले तिमीलाई असल व्यवहार गरून्। यो हुन सक्ने कुरा थिएन। तर पछि हटेको हुनाले उसले आत्मिक तरिकाले हेर्न सकिरहेको थिएन नाओमीले। पछि हटेको हुनाले उसले यी यी व्यक्तिहरूलाई, यी हराएका व्यक्तिहरूलाई जित्ने उसको हृदयमा उत्साह थिएन, जोस थिएन। आत्मिक रूपमा निधाएको विश्वासीहरू यस्तै हुन्छ, पछि हटेको विश्वासीहरू, है? उनीहरूलाई आत्माहरूको फिक्री हुँदैन। यी हराएका केटीहरूलाई कुनै आत्मिक चासो थिएन नाओमीको जीवनमा। तर अर्कोतिर हामी मोसालाई देख्छौँ। मोसाले के भन्छ एकचोटि हेरौँ त, गन्तीको पुस्तक दस अध्याय उन्नाइस पद, गन्ती दस अध्याय उन्तिस पद, गन्ती दस अध्याय गन्ती दसको उन्तिस पद, दुई नौ उन्तिस पद, गन्ती दस उन्तिस। मोसा आत्मिक रूपमा बल्दो व्यक्ति हो, प्रभुसँग हिँडिरहने व्यक्ति हो, हरेक कुराको लागि प्रभुको इच्छा खोज्ने व्यक्ति हो, त्यसरी अरूलाई डोर्याउन पनि सक्छ। दसको उन्तिसमा हेरौँ, अनि मोसाले आफ्ना ससुरा मिद्यानी रुएलका छोरा होबाबलाई भने, हामी त्यस ठाउँमा गइरहेका छौँ जसको विषयमा परम प्रभुले म यो तिमीहरूलाई दिनेछु भनी भन्नुभएको छ, तिमी हामीसित आऊ र हामी तिमीलाई भलो गर्नेछौ, किनभने किनकि परम प्रभुले इसरायलको विषयमा भलो कुरा भन्नुभएको छ। मोसाले भन्दैछ आऊ हामीसँग, हामी जाउँ प्रतिज्ञाको भूमिमा, मेरो पछि लाग, म त्यहाँ जाँदैछु, मेरो लागि थुप्रै आशिषहरू छ, तिमीले पनि पाउन सक्छौ, आऊ। तर नाओमीले भन्दैछ फर्केर जाऊ, होइन नाओ। त्यसैले पछि हटेको व्यक्ति थियो नाओमी, त्यसैले असल कुराहरूले भन्न सकेन, उसलाई ओर्पा र रुथको आत्माको फिक्री थिएन, खालि भौतिक कुरा सोचिरहेको थियो, प्रभुले तिमीलाई प्रदान गरून् दिउन्, होइन उहाँले त सबैलाई दिनुहुन्छ भौतिक कुराहरू, हामीले अघि पनि हेऱ्यौँ, वर्षा दिनुहुन्छ, ऋतुहरू दिनुहुन्छ, फलहरू दिनुहुन्छ, सबै थोक दिनुहुन्छ, उहाँले दिनुहुन्छ सबैलाई, है? तर आत्मिक कुराहरू चाहिँ उहाँले आफ्नो घरमा मात्रै दिन सक्नुहुन्छ, त्यसले आऊ त्यहाँ भन्नु पर्थ्यो उसले। त्यसैले हाम्रो मन जता छ हामी त्यस्तै हुन्छौँ, हामीले जुन कुराहरूमा मन लगाउँछौँ हामी त्यस्तै भन्छौँ, हामी जसरी हिँडिरहेछौँ हाम्रो व्यवहारहरू त्यस्तै हुन्छ, है? त्यसैले हामी आत्मिक रूपमा निधाउनु हुँदैन, निभ्नु हुँदैन, हामी बलिरहनु पर्छ। त्यसरी बाइबल भन्छ माथिका कुराहरू खोज, माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन। एकचोटि हेरौँ त, कलसी तिन अध्यायको दुई पद, गलाती, एफएसी, फिलिपी, कलसी, कलसी तिन अध्यायको दुई पद, एक र दुई हेरौँ, कलसी तिन एक र दुई, कलसी तिनको एक र दुई, यहाँ लेखिएको छ, यसकारण यदि तिमीहरू ख्रीष्टसँग ब्युतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहनु भएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन, किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। त्यसैले मन चाहिँ हाम्रो माथि लगाइरहनु पर्छ, अनि हामी यस्तै खालको हुन थाल्छौँ, यही तरिकाले बदल्न थाल्छौँ। मनको नयाँ हुवाईद्वारा बदली हुँदै जाऊ, संसारसँग एकनासे नहो, अलग हो। तर जब हामी संसारसँग एकनासे हुन्छौँ, हाम्रो मन चाहिँ परमेश्वरको ग्रहणयोग्य इच्छा खोज्नेतर्फ बढ्न थाल्दैन। देख्नुभयो, नाओमी 10 वर्ष प्रभुदेखि टाढा, अनि त्यसरी उसको सोचाइहरू पनि शारीरिक थियो, होइन? त्यसरी हामीहरू चाहिँ जहिले पनि प्रभुसँग हिँडिरहेको हुनुपर्छ, जहिले पनि आफ्नो कमजोरीहरू स्वीकार गर्दै प्रभुका ल्याउँदै हामी बढिरहेको हुनुपर्छ। अब रुथमा फर्क्यौँ, फेरि सात पदमा हामी देख्छौँ, अब दुईटा व्यक्तिहरूलाई तुलना गरौँ एकछिन, ओर्पा र रुथलाई। ओर्पा र रुथ दुवैजना एउटै पृष्ठभूमिबाट आएको, दुवैजना मोआबी स्त्री हो, दुवैजना मूर्ति पूजामा हुर्केका हो, दुवैजना चाहिँ आत्मिक अन्धकारमै उनीहरू ठुलो भएका हुन्, दुवैजनाले एउटै घरमा विवाह गरेर गएका हुन्, दुवैजनाले एउटै सासु र ससुरालाई देखेका हुन्, दुवैजना एउटै पृष्ठभूमिमा बसेका हुन्। तर जब जीवनको यो दोबाटोमा आइपुग्छन् दुईजना, तब त्यहाँ भिन्नता देखिन थाल्छ। एकछिन ओर्पालाई विचार गरौँ, ओर्पा चाहिँ ऊ पनि रुथसँगै उठेको छ जानलाई, म जान्छु त्यहाँ भन्दैछ, अनि केही बाटो अलिक परसम्म त आएको पनि छ, सायद डाँडा काँडा कता आइपुग्यो, अनि त्यहाँबाट सायद दुईतिर देखिन्थ्यो होला, उतै पर मुआब, त्यहाँ पर चाहिँ इसरायल, अनि अब त्यहाँनिरबाट उसले निर्णय गर्नु पर्थ्यो, अब त्यो भूमिमा जाउँ कि फर्केर यता जाउँ। तर अहिलेसम्म चाहिँ उतै जाने जस्तो देखिन्थ्यो, अनि जब सासुआमाले यसरी कुरा गर्न थाल्छिन्, जाऊ तिमीहरू फर्केर जाऊ, त्यहाँ गएर विवाह गर, तिमीहरूले विश्राम पाऊ, मेरा छोरीहरू हो भनेर मिठो कुराहरू बोलिरहेको छ, 10:9 हेरौँ, ओर्पाले के गर्छ, रुथले के गर्छ, 9 परम प्रभुले तिमीहरूलाई प्रदान गरून् कि तिमीहरू हरेकले आआफ्ना पतिको घरमा विश्राम पाऊ, तब तिनले तिनीहरूलाई चुम्बन गरिन्। अनि यो पनि राम्रो देखिन्छ यसो हेर्दाखेरि, तर यो खास साँचो प्रेमको चुम्बन थिएन है। अनि के गर्छ, अनि तिनीहरू आफ्नो स्वर उचालेर रोए, ओर्पा पनि रुँदैछ, रुथ पनि रुँदैछ, नाओमी पनि रुँदैछ, त्यो डाँडामा हामी भइदेवे, त्यो डाँडा गुन्जयमान हुन्थ्यो होला तिनजनाको रुवाईको आवाजमा, ओर्पा स्वर उचालेर रुन्छ। अनि ओर्पाले त्यसपछि आफ्नो सासुआमालाई चुम्बन पनि गर्छन् फेरि, 14 हेरौँ, तब तिनीहरू आफ्नो स्वर उचालेर फेरि रोए, उनीहरूलाई छुट्टिन मन छैन वास्तवमा, त्यसो देखिन्छ। अनि ओर्पाले आफ्नो सासुलाई बिदाको चुम्बन गरिन्, अब यहाँ आएपछि ओर्पाले निर्णय गरिसकेको छ, अब चाहिँ उसले बिदाको चुम्बन गर्छ, अनि अब हामी कहिले पनि नभेट्ने भन्दैछ, त्यो चाहिँ रुँदैछ, चुम्बन गर्दैछ, अनि के गर्छ, अनि ओर्पा आफ्नो बाटो लाग्छ है। अब यहाँबाट हामी के सिक्छौँ, ओर्पा र रुथ चाहिँ एउटा दो बाटोमा थिए, उनीहरूले निर्णय गर्नु पर्थ्यो कि यहाँ चुन्नु पर्यो कि यता चुन्नु पर्यो, तर अन्तिममा ओर्पा चाहिँ आफ्नो पिठ्यौँ इसरायलतर्फ फर्काउँछिन् र मोआबतिर लाग्छिन्, यो साँचो पश्चाताप होइन, एउटा हामी यहाँ अर्को कुरा के पनि सिक्छौँ भने यसो गरौँ, पहिला यहोशूमा जाउँ। यहोशू 24 अनि त्यो पनि यहाँ फर्केर आउँछ। यहोशू 24, यहोशू भनेको चाहिँ रुथभन्दा अगाडि न्यायकर्ता, त्योभन्दा अगाडि यहोशू। यहोशू 24 अध्यायको 14 र 15 पद हेरौँ। यहोशू 24 14 र 15 यहोशू 24 14 र 15 यस्तो लेखिएको छ। यहोशू 24 14 र 15 यसकारण अब परम प्रभुको भय मान अनि इमानदारी साथ र सत्यतामा उहाँको सेवा गर अनि जुन देवताहरूलाई तिमीहरूका पिता पुर्खाहरूले महानदीको पारिपट्टि अनि मिश्रमा पूजा गर्दथे तिनीहरूलाई हटाओ र परमप्रभुको सेवा गर। तर तिमीहरूलाई परमप्रभुको सेवा गर्न खराब लाग्छ भने के गर? आजै रोजा। कसको सेवा गर्छौ? महानदीको पारिपट्टि कति देवताहरूको जसलाई तिमीहरूका पिता पुर्खाले पूजा गर्दथे, वा एमोरीहरूका देवताहरूको जसको देशमा तिमीहरू अहिले बस्दैछौ। तर यहोशूले भन्दैछ, तर म र मेरो घराना चाहिँ हामी परमप्रभुको सेवा गर्नेछौँ। रोजा कसो गर्छौ? मूर्तिहरूको पूजा गर्छौ कि सत्य परमेश्वरका आउँछौ? कसको सेवा गर्छौ? रुथ र ओर्पा चाहिँ यस्तै बिचमा उभिरहेका थिए दो बाटोमा। ओर्पाले यसो हेर्छ त्यो ठाउँ, त्यहाँको परमेश्वरको बारेमा त सुनेको तर ठाउँ कस्तो छ थाहा छैन मलाई। अनि यता हेर्छ, म त यहीँ हुर्केको, मेरो मान्छेहरू त यता छ, फेरि म यता गएँ भने के भन्ला यिनीहरूले? फेरि त्यहाँ गयो भने मलाई प्रेम गर्ला कि नगर्ला, कस्तो मान्छे त थाहा छैन। जब उसले एकछिन सोध्छ अनि उसले भन्छ, म चाहिँ अब फर्कन्छु, म चाहिँ मेरै जातिकोमा जान्छु। तपाईँहरूमध्ये पनि कतिजना सुसमाचार सुन्नुभएको छ र अहिले यही दो बाटोमा उभिरहनु भएको छ है, अनि निर्णय गर्नुपर्ने बेला भएको छ, अनि सत्य परमेश्वरको बारेमा सुन्नु पनि भएको छ, उहाँ कस्तो हुनुहुन्छ सबै सुनिरहनु भएको छ, उहाँले के गरिदिनु भयो क्रुसमा, मुख्य कुरा त्यही हो, तपाईँको पापहरूको क्षमा र अनन्त जीवन। अनि यतापट्टि तपाईँले मान्दै आउनुभएको ती मूर्तिहरू जसको नाक छ सुन्दैन, कान छ देख्दैन, के अरे कान छ सुन्दैन, आँखा छ देख्दैन, खुट्टा छ हिँड्दैन, जो लड्यो पनि उठाउनु पर्छ, निर्णय चाहिँ तपाईँको, सत्य परमेश्वरलाई पछ्याउने निर्णय तपाईँको। तर अर्को कुरा पनि हामीहरू यहाँ नाउमीको बारेमा, के अरे ओर्पाको बारेमा, ओर्पा रुन्छ, उसले आँसु झार्छ दुई दुई पटक, ठुलो सोले रुन्छ, सोहरु चलेर रुन्छ है, एउटा सानो बच्चा जस्तो उसलाई उसलाई छुट्न मन छैन, रुन्छ। त्यहाँबाट हामी एउटा कुरा के सिक्न सक्छौँ भने आँसु नै साँचो पश्चातापको चित्रण होइन, चिन्ह होइन। आँसुहरूले धोका दिन सक्छ, धेरैजना धोका खान्छन्, धेरैजनाले आँसुलाई चाहिँ साँचो पश्चाताप रूपमा लिएको हुन्छ। कति व्यक्तिहरूलाई सोध्छु, के फलानाले विश्वास गरेको हो त? उसले भन्छ, अँ हो, त एकदम रुइरहेको थियो, होइन रुनु ठिक कुरा हो, आँसु चाहिँ साँचो पश्चातापको परिणाममध्ये एउटा हुनसक्छ, तर आँसु झार्नु नै साँचो पश्चाताप होइन। कहिले पनि हामीले आँसु झारेर अहिले मुक्ति पाएछ भनेर सोच्नु हुँदैन, तर के साँच्चै उसले निर्णय गरेको छ, साँच्चै ख्रिस्टलाई लिएको छ कि छैन? मुक्ति भनेको त केही लिनु हो, केही बगाउनु होइन, केही भित्र आउनु हो, केही बाहिर निस्किनु होइन, एउटा व्यक्तिलाई पाउनु हो ख्रिस्टलाई। किनभने मान्छेहरू धेरै रुन्छन्, थाहा छ मलाई, कति व्यक्तिहरू छन् जसले आफ्नो गल्ती गरेको हुनाले कति कुराहरू गुमाउँछन्, समाज नराम्रो हुन्छन्, अनि रोएर बस्छन्, धुरुधुरु रोएर बस्छन्, रातभरि रुन्छन्, तर आँसुले त मुक्ति पाउँदैन प्रियहरू। दोस्रो कुरन्थी 7 जाउँ एकचोटि, दोस्रो कुरन्थी 7 अध्यायको 10 पद, दोस्रो कुरन्थी सात अध्यायको दश पद यहाँ लेखेको छ, किनकि ईश्वरीय रीति अनुसारको शोकले मुक्ति पाउनका निम्ति पछुतो गर्नु नपर्ने किसिमको पश्चाताप उत्पन्न गराउँछ, तर सांसारिक शोकले मृत्यु उत्पन्न गर्छ। त्यसैले त्यो शोक कस्तो हो, त्यो सांसारिक हो कि ईश्वरीय हो? त्यसैले साँचो पश्चातापमा मान्छे रुन सक्छ, आँसु झर्न सक्छ, आँसु झर्नु नराम्रो होइन, तर कोही रोएको छ भन्दैमा त्यसलाई हामीले मुक्तिको रूपमा लिनु हुँदैन। अब जीवन हेर्नुपर्छ, साँच्चै ख्रिस्ट जिउन थाल्नु भएको छ कि छैन, त्यो मुख्य कुरो। यदि ख्रिस्टलाई पाएको छ भने उसँग त नयाँ जीवन हुन्छ, ख्रिस्टको जीवन हुन्छ, ऊ बद्लिन थाल्छ है। प्रमाण त त्यो हो, अनि भन्न सक्छौँ ए अँ अस्ति त रोएको त साँचो रहेछ होइन। पश्चाताप भनेको चाहिँ आँसु झार्नु होइन, पश्चाताप भनेको चाहिँ यो चाहिँ ग्रिक शब्दबाट आउँछ, मेटा नयाँ, मेटा भनेको बदल्नु, नयाँ भनेको मन। त्यसैले यो हृदयको यस्तो बदली हुवाई हो जसले अब पापलाई फरक तरिकाले हेर्न थाल्छ। परमेश्वर जसको बारेमा सुनेको छ उसले फरक तरिकाले हेर्न थाल्छ, उसको हेर्ने हृदय नै बदलिएको छ, मन बदलिएको छ। त्यसैले अर्पा रुन्छ, चुम्बन पनि गर्छ, तर अन्तिममा उसले आफ्नो पिठ्यौँ सत्य परमेश्वरतर्फ फर्काउँछ र मूर्तिहरूतिर अनि पापहरूतिर जान्छ र नाश हुन्छ। त्यसपछि हामी कहिले पनि अर्पाको बारेमा सुन्दैन बाइबलमा। उसले परमेश्वरलाई भन्दा मुआबलाई प्रेम गर्छ। त्यसैले तपाईँहरू चाहिँ अर्पा जस्तो भएको हामी चाहन्न, तपाईँहरूको लागि प्रार्थना पनि यही हो। कतिजना तपाईँ ढोकामै हुनुहुन्छ है, ढोकामै हुनुहुन्छ, खालि छिर्न बाँकी छ, तर सोचिरहनु भएको छ, अनि यो चाहिँ दुःख लाग्दो कुरा यदि कोही फर्कन्छ भने। त्यसैले हामी ओर्पा जस्तो होइन तर रुथ जस्तो हुनुपर्छ। अब रुथको बारेमा विचार, ओर्पाको बारेमा विचार गर्दा हामी निराश हुन्छौँ वास्तवमा। अब रुथको बारेमा विचार गरौँ, अलिकति उत्साह हामीलाई आउँछ। रुथको चाहिँ एउटा दृढ सङ्कल्प उसले गरेको छ, एउटा करार जस्तो उसले बाँध्छ। उसले भन्छ रुथ एक अध्यायमा जाउँ त, पन्ध्रदेखि अठार पदसम्म हामी हेरौँ। रुथ एकको पन्ध्रदेखि अठार, अनि तिनले भनिन् नाओमीले, हेर तिम्री जेठानी। अब वास्तवमा खै जेठानी भन्ने शब्द प्रयोग गरेको छ, तर ओर्पा चाहिँ जेठानी हो जस्तो लाग्दैन मलाई, किनभने रुथ चाहिँ खास महलोनको पत्नी हो है। अब नामको क्रम अनुसार त महलोन जेठो जस्तो देखिन्छ, ओर्पा चाहिँ किलियोनको पत्नी जस्तो देखिन्छ। त्यसैले सायद के भन्छ, के भन्छ, देउरानी, त्यो हुनसक्छ देउरानी, थाहा छैन, तर देउरानी हुनसक्छ मलाई त्यस्तो लाग्छ, किनभने महलोनको पत्नी हो रुथ चाहिँ। हेर तिम्री जेठानी आफ्ना मानिसहरू कहाँ र आफ्ना देवताहरू कहाँ फर्केर गए। नाओमीले थाहा छ अझै ओर्पा चाहिँ झुटो देवताहरू कहाँ गएको छ, थाहा छ, यहाँ ऊ आफूले स्वीकार गरिरहेछ। हेर तिम्री जेठानी आफ्ना मानिसहरू कहाँ र आफ्ना देवताहरू कहाँ फर्केर गए, तिमी पनि तिम्रो जेठानीको पछि पछि फर्केर जा। यस्तो जीवनले त हुँदैन, यस्तो सल्लाहले त हुँदैन है। शारीरिक व्यक्तिले यस्तै निर्णयहरू गर्छ। एकचोटि धार्कीमा एकजना विश्वासी हुनुहुन्छ, उहाँ चाहिँ धार्कीमा भर्खर बस्न जानुभएको रहेछ, अनि मण्डली खोज्दै हुँदो रहेछ, अनि एउटा विश्वासीलाई सोध्नुभएको छ, विश्वासी त राम्रोसँग चिनेको छैन उहाँलाई, चर्च जानुपर्ने कहाँ छ मलाई, अनि उहाँले भनेछ अब यहाँसम्म आउनु दुःख हुन्छ, त्यहीँ एउटा क्यारिजमेटिक चर्च छ त्यहीँ जानुहोस् न, सल्लाह त्यस्तै पाएर हुन्छ, क्यारिजमेटिक चर्च जान थाल्नुपर्छ निकै लामो समय। त्यसैले कि त त्यो सल्लाह दिने व्यक्ति आत्मिक रूपमा बिरामी छ, कि त ऊ मरेको छ, पापमा मरेको छ। त्यसैले नाओमी यस्तै छ, यहाँ त बिरामी छ, एकदम बिरामी छ उता आत्मिक रूपमा। अब रुथको कुरा हामी हेरौँ, रुथको निर्णय हेरौँ, पृष्ठभूमि त्यही हो, सासुआमा त्यही हो, अवस्थाहरू त्यही हो, देवताहरू त्यही हो, आफ्नो नागरिकता त्यही हो, तर रुथको निर्णय सोह्र पददेखि, तब रुथले भनिन् तपाईँलाई त्याग्न वा तपाईँलाई नपछ्याएर फर्कनका निम्ति मलाई कर नगर्नुहोस्। रुथले अघिदेखि हेरिरहेछ फर्क 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 चारचोटि भइसक्यो, फर्कले भन्दा अब कर चाहिँ नगर्नुहोस् मलाई। अनि अब रुथको जीवनमा उसले गरेको निर्णय भयोस्, अनि यसबाट केही कुराहरू सिकौँ। उसले भन्छ तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जानेछु, तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ बस्नेछु, तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईँका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। तपाईँ जहाँ मर्नुहुन्छ म त्यहीँ मर्नेछु र त्यहीँ गाडिनेछु, अनि मृत्यु छोडेर अरू कुनै कुराले तपाईँ र मलाई अलग पार्यो भने परमेश्वरले मलाई त्यसै गरौँ र त्यसभन्दा ज्यादा गरौँ। रुथले चाहिँ एउटा नयाँ दिशा भेट्टाउँछ, नयाँ दिशा। उसले भन्दैछ, विचार गरौँ यहाँ, तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जानेछु, एउटा नयाँ दिशा। होइन म यता होइन तर म यता जानेछु। के तपाईँले ठिक बाटो भेट्टाउनु भएको छ? ठिक बाटो, ख्रिस्टले भन्नुभयो बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। त्यसरी तपाईँले पनि ठिक बाटो भेट्टाउनु परेको छ अनि त्यसलाई पछ्याउनु परेको छ। रुथले भन्दैछ म त्यहीँ जानेछु, मैले बाटो देखिसकेँ, यो मेरो बाटो, म त्यहाँ जान्छु। तपाईँ यो बाटो पछ्याउनु भएन भने कहिले पनि ठिक ठाउँ पुग्न सक्नुहुँदैन। हामी चाहिँ जीवनको बाटोमा हिँड्नुपर्छ, यो बाटो त्यस्तो बाटो जुन चाहिँ परमेश्वरलाई मनपर्छ, है, जीवनको बाटो अनि असल कामहरूको बाटो। एफएसी 2 त्यही भनेको छ, 2:10 जुन कामहरूमा हिँड्नुपर्छ भनेर उहाँले अघिबाटै तयार पार्नुभएको छ भनेर त्यहाँ बताएको छ। रुथले चाहिँ एउटा नयाँ बाटो भेट्टाउँछ अनि पछ्याउँछ। अब रुथले नयाँ बस्ने ठाउँ पनि जुन छ उसले भन्छ तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ बस्नेछु। उसले भन्दैछ मोआब इसरायलको शत्रु हो अनि उसको घर त्यहीँ थियो, मोआबमै थियो, पहिला आत्मिक अन्धकारमा थियो, तर उसले अब बस्ने ठाउँ नै बदल्छु भनेको छ। म त त्यहाँ बस्न सक्दिनँ, म फर्कन्छु, म फर्कन्छु, है, फरक छ। एलिमेलेक चाहिँ त्यहाँ बस्न गए, रुथले भन्दैछ म बस्दिनँ यहाँ, म उता फर्कन्छु। त्यसैले नयाँ बस्ने ठाउँ, तपाईँ कहाँ बसिरहनु भएको छ, कुन कुराहरूमा तपाईँको वासस्थान छ? योना 15 अध्यायमा जाउँ, हामी कहाँ बस्नुपर्ने हो? योना 15 अध्याय, हिजो मैले बताएको थिएँ, अलिअलि याद होला तपाईँलाई, पुरानो नियममा चाहिँ ठाउँसँग सम्बन्धित थियो भने अहिले चाहिँ एउटा व्यक्तिसँग सम्बन्धित छ। पुरानो नियममा चाहिँ उनीहरू एउटा ठाउँमा हुनुपर्थ्यो तर अहिले हामी एउटा व्यक्तिभित्र हुनुपर्छ। योना 15 अध्यायको 4 योना 15 4 लेखेको छ, ख्रीष्ट यसरी भन्नुभयो ममा रह अनि म तिमीहरूमा। त्यसैले हामी रहनु पनि ख्रीष्टमा। साँचो पश्चातापले चाहिँ बाटो बदलेको हुन्छ र ऊ बस्ने ठाउँ पनि बदलेको हुन्छ। म ख्रीष्टमा रहन्छु भनिरहेको हुन्छ, ममा रह अनि म तिमीहरूमा। जसरी हागले दाहको बोटमा रहिरहेन भने आफै आफ फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू ममा रहिरहेनौ भने तिमीहरूले पनि सक्दैनौ। 5 दाहको बोट मने हुँ, तिमीहरू चाहिँ हाँगा हौ, जो ममा रहन्छ नि म उसमा, उसैले धेरै फल फलाउँछ, किनभने मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ। त्यसरी ममा रह, ममा रह भनेर उहाँले बताएको बताइनुहुन्छ, 10 बताउनुहुन्छ, है, ममा रह्यो, मेरो वचन तिमीहरूमा रह्यो भने इत्यादि इत्यादि कुराहरू सिकाउनुहुन्छ। त्यसरी तपाईँ कहाँ रहिरहनु भएको छ? हो, हामी रहने ठाउँ त ठाउँ ठाउँमा हो, हामी कोही टाढामा छौँ, कोही पदमपुर, कोही पर्सा, होइन, इत्यादि त्यहाँ ठाउँ, तर हामी जहाँ रहे पनि ख्रीष्टमा चाहिँ रहनै पर्छ। रुथले जस्तै हामीले निर्णय गर्नुपर्छ, म त्यहीँ रहनेछु, म त्यहीँ बस्नेछु ख्रीष्टमा। त्यसरी नयाँ बस्ने ठाउँ भेटाउँछ रुथले, नयाँ बाटो भेटाउँछ, नयाँ बस्ने ठाउँ भेटाउँछ, अनि नयाँ जनहरू पनि भेटाउँछ, है, नयाँ जनहरू। यो एकदम उत्साहको कुरा हो। रुथले के भन्छ हेरौँ त, त्यहाँ रुथ 1 अध्याय फर्क्यौँ त, रुथ 1 अध्याय 16 उसले भन्छ तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जानेछु, नयाँ बाटो, तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ बसेछु, नयाँ ठाउँ, अनि तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन्, नयाँ व्यक्तिहरू, नयाँ व्यक्तिहरू। त्यसले भन्नुभयो जसले मेरो कारण दाजुभाइहरू दिदीबहिनीहरू गुमाउँछ त्यसले यही जीवनमा र अनन्त कालमा चाहिँ 100 फिर्ता पाउनेछ। 100 फिर्ता पाउनु भने त राम्रो लगानी हो, 1 दिनुभयो उसले तपाईँलाई ब्याज सहित गरेर 100 दिन्छ त राम्रो लगानी हो त्यो त। त्यसले भन्नुभयो जसले ममा लगानी गर्छ उसलाई म 100 दिनेछु, घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू। अनि ख्रीष्ट पाएपछि तपाईँहरू नै हो हाम्रो दाजुभाइहरू, 100 हुनुहुन्छ, यहाँ थुप्रै ठाउँमा हुनुहुन्छ। त्यसैले रुथले भन्दैछ, होइन म यो मोआबमा बस्दिनँ, होइन म यहाँ बस्दिनँ, मेरो यी मानिसहरूसँग म रहन सक्दिनँ, मैले एउटा नयाँ व्यक्तिहरू पाउनु परेको छ जसले परमेश्वरको खोजी गर्छन्। अनि बाइबलले भनेको छ होसियार र खराब सङ्गतले असल चरित्रहरू के गर्छ, बिगार्छ। त्यसैले तपाईँको साथीहरू कस्तो, कोसँग तपाईँ समय बिताउँदै हुनुहुन्छ, तपाईँको घरमा फोटो एल्बमहरू हेऱ्यो भने पत्ता लाग्न सक्छ तपाईँ कस्तो खालको व्यक्ति हो भनेर। कोसँग तपाईँको समय बितिरहेको छ विचार गर्नुहोस्, कोसँग तपाईँ बढी रहन रुचाउनुहुन्छ, यसले धेरै फरक पर्छ। आमोस 3:3 भनेको छ, दुईजना एकै मनको भएनन् भने सँगै हिँड्न सक्दैन। रुथले भन्दैछ म यिनीहरूसँग एकै मनको हुन सक्दिनँ, अब म चाहिँ तपाईँका जनहरू नै मेरा जनहरू हुन्। है त्यसैले ख्रिस्टलाई चिन्ने व्यक्तिले भन्दछ अविश्वासीहरू नै मेरो जनहरू हुन्, उनीहरूलाई उनीहरूसँग म समय बिताउन रुचाउनेछु, उनीहरूसँग म रमाउनेछु। रुथको निर्णय यस्तो थियो, एउटा पद चाहिँ हेरौँ, भजन सङ्ग्रह 1 अध्यायको 1 पद, अलिक छिटो जाउँ समय सिजन लागेको हुनाले, भजन सङ्ग्रहको 1 भजन सङ्ग्रह 1:1 लेखिएको छ, धन्य हो त्यो मानिस जो भक्तिहीनहरूको सल्लाहमा हिँड्दैन, न पापीहरूको बाटोमा बिद्दछ, न त गिल्ला गर्नेहरूको आसनमा बस्दछ। त्यो चाहिँ धन्य हो, त्यो खुसी हो, आशिषित हो त्यो भनेर भन्दै हुनुहुन्छ। है जो चाहिँ अलग भएको छ संसारबाट, अब के गर्छ दुई पद, तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ र उहाँकै व्यवस्थामा दिनरात मनन गर्दछ। त्यसैले संसारको व्यक्तिहरू हामीले जित्नु परेको छ उनीहरूसँग, तर बुद्धिमानी सम्बन्ध उनीहरूलाई प्रभुमा जित्नलाई, है उनीहरूको प्रभाव हामीलाई पर्न दिने होइन, होइन तर प्रभुमा जित्नलाई मात्र। तर हाम्रो असल मित्रहरू चाहिँ विश्वासीहरू हो, अनि बाइबललाई भनेको छ ख्रिस्ट चाहिँ एउटा असल मित्र जो भाइभन्दा पनि नजिकमा टाँसिनुहुन्छ। त्यसैले नयाँ नयाँ जनहरू नयाँ व्यक्तिहरू, रुथको निर्णय यस्तो थियो, अब उसले नयाँ परमेश्वरलाई पनि यहाँ भेट्टाउँछ। अब रुथ 1:16 हेरौँ, उसले यहाँ भन्दैछ रुथले, तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईँका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। उसले अब व्यक्तिगत बनाउन खोजिरहेछ, मेरो परमेश्वर हुनुहुनेछ, नयाँ परमेश्वरलाई उसले भेट्टाउँछ। अघिसम्म चाहिँ मोआबको मूर्तिहरू, कामोस जस्ता मूर्तिहरूलाई उसले पूजा गरेर बसिरहेको थियो, तर अब इस्रायलको सत्य परमेश्वरलाई भेट्टाउँछ। नाउ रुथले पनि सुनेको छ, ए परमेश्वरले खानेकुरा दिनुभएछ, परमेश्वरले आफ्नो जनहरूलाई भेट्न आउनुभएछ, उनीहरूको सुधि लिनुभएछ। कस्तो परमेश्वर, खै हाम्रो ईश्वर त कहिले पनि आउँदैन, खै यो त झुटो हो। रुथले भन्दैछ अब म त उहाँकोमा जान्छु, उहाँ सत्य परमेश्वर हुँदो रहेछ। त्यसरी रुथले सत्य परमेश्वरलाई पछ्याउने निर्णय गर्छ, अनि उसलाई बौरी उठाएको आशा पनि छ। उसले भन्छ तपाईँ जहाँ मर्नुहुन्छ म त्यहीँ मर्नेछु, त्यहीँ गाडिनेछु, म त्यहीँ गाडिनेछु, मलाई त्यहीँ गाड्नुहोस्। युसुफले पनि यही भनेको थियो, तिमीहरू जब मिश्रबाट जान्छौ मेरो हड्डी लगाएर त्यहीँ गाडिदेऊ, बौरी उठाएको हुँदा म त्यहीँबाट उठ्न चाहन्छु भन्दैछ। है रुथ चाहिँ यसरी नयाँ आशा उसले भेट्टाएको छ, मृत्युले बाहेक के पनि कुराले अलग गर्दैन भन्नु, एउटा नयाँ आशा। अब के हुन्छ यसपछि 18 पद, जब तपाईँ आफ्नो विश्वासमा दृढ भएर उभिनुहुन्छ तब तपाईँले रोक्ने व्यक्तिहरू हार मान्न थाल्छन्, अब नसकिने रहेछ यसलाई। 18 पद, जब तिनले रुथलाई आफूसित जानलाई दृढ भएकी देखिन् तब तिनी उनीसित बोल्न छोडिन्, अब मैले सक्दिनँ रहेछ। कति व्यक्तिहरू यस्तै छन्, उनीहरू प्रभुलाई पछ्याउन थालेका छन्, पछ्याएका छन्, अनि बुबाआमाबाट समाजबाट उनीहरूलाई चाहिँ रोक्ने कामहरू भइरहेछ, अनि उनीहरूलाई छेक्ने प्रयासहरू गरिरहेछन्, तर जब प्रभुलाई पछ्याउने दृढ निर्णय र साँचो मुक्ति उसले पाउँछ, साँचो गरी जन्मन्छ, जब ऊ दृढ भएको देख्छ तब हार मान्छ। केही समयलाई त हो परीक्षा रहन्छ प्रभुदेखि हटाउँदा, तर सधैँ रहँदैन। मेरो श्रीमतीको सवालमा पनि यही भएको, तर उसको दृढपना देखेर बुवाले हार मान्नु भएको,
अनि तपाईँ मध्ये कति हुनुहुन्छ जो चाहिँ दृढ भएर उभिनु परेको छ अनि प्रभुले तपाईँलाई विजय दिनुहुन्छ, तपाईँ रोक्नेहरू अब चुप लाग्नेछ, उनीहरूको मुख बन्द हुनेछ है। त्यसपछि नवमी चाहिँ अब बेथलेहेममा पुग्छ, एउटा उडाउ पुत्र जस्तै सबै कङ्गाल भएर अन्धो भएर गरिब भएर उसले भन्छ म भरपुर गएको थिएँ तर म रित्तो फर्केको छु, त्यो स्वीकार गर्छ अनि त्यहाँ आइपुग्छ है। तर यो विषयमा चाहिँ प्रभु इच्छामा अब अर्को कहिले हो, प्रभुले हामीलाई कहिले दिनुहुन्छ त्यहाँ हामी हेर्नेछौँ बाँकी कुराहरू। अनि यहाँ आज यो पालि हामी यहाँ समयहरू जे तपाईँले सिक्नुभयो प्रभुको वचनबाट तपाईँलाई आशिष होस्। जहिले पनि प्रभुसँग हिँडिराख्नुहोस् है, तपाईँको विचारहरू, तपाईँको कुराहरू, तपाईँको हेराइहरू, दृष्टिकोणहरू आत्मिक हुन थाल्छ। अस्ति अङ्कलले बताउँदै एकजना व्यक्तिले यसरी सिकाउनु भएछ, जब शरीरको आँखा चाहिँ धेरै खुल्न थाल्छ मनको आँखा चाहिँ बन्द हुन थाल्छ, जब मनको आँखा खुल्न थाल्छ शारीरिक आँखा चाहिँ बन्द हुन थाल्छ। यही असल कुरा हो, ठिक हो, हाम्रो मनको आँखा चाहिँ उज्यालो पारिएका हौँ ताकि हामी प्रभुमा बढ्न सकौँ। छोटो प्रार्थना गरेर अङ्कललाई अगाडि स्वागत गर्छु। पिता धन्यवाद छ यो वचनबाट जे सिक्न दिनुभयो, नाओमी, ओर्पा, रुथ, एलिमेलेक, इबेकेटको जीवनबाट यी सबै कुराको लागि धन्यवाद प्रभु। अनि यहाँ भएका नयाँहरूलाई सहायता गरिदिनुहोस्, भएका पुरानो विश्वासीहरूलाई सहायता गरिदिनुहोस्, एक एकलाई तपाईँमा बढ्नलाई अनि आफ्नो जीवनको दोबाटोमा तपाईँलाई पछ्याउने निर्णय गर्न सहायता गरिदिनुहोस्। पिता तपाईँसँग टाँसिरहन, तपाईँमा रहिरहन सहायता गरिदिनुहोस्। सबै अधीनहरूलाई धन्यवाद छ, बाँकी समय तपाईँमा राख्छौँ र भरोसा गर्छौँ प्रभु येशूको नाममा, आमेन। हुन्छ, प्रदेश अङ्कललाई अगाडि स्वागत छ, सबैलाई धेरै धन्यवाद।